الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فعن أبي أيوب الأنصاري رضي الله تعالى عنه قال جاء رجل إلى النبي صلى الله تعالى عليه وسلم فقال عزني وأوجز فقال النبي صلى الله تعالى عليه وسلم إذا قمت في الصلاة فصل صلاة مؤد ولا تكلم بكلام تعذر منه غدا وأجمي العياس مما في أيدي الناس أو كما قال عليه الصلاة والسلام. یہ مشکات شریف کی ایک حدیث ہے جو ابھی آپ کے سامنے پڑھی گئی، جس کی روایت اور نقل کرنے والے مشہور صحابی حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ ہے، جن کا نام تھا خالد ابن زید. یہ وہ صحابی ہیں جن کو اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کی میزبانی کا شرف عطا فرمایا. حضور اکرم صلی اللہ تعالی علیہ وسلم جب ہجرت فرما کر مکہ مکرمہ سے مدینہ منورہ تشریف لائے تو آپ صلی اللہ تعالی علیہ وسلم کا پہلا قیام قباء میں رہا. قباء میں انصار ہی کے کچھ لوگ آباد تھے. کلثوم ابن حدب رضی اللہ تعالیٰ عنہ کے مکان پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اترے اور وہاں 14 روز حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا قیام رہا. اسی زمانے قیام میں حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے مسجد قباء کی تعمیر فرمائی. روایتوں میں ہے، علامہ مسمودی رحمت اللہ علیہ نے اپنی کتاب وفاء الوفا بے اخبار داری مصطفیٰ میں لکھا ہے کہ سب سے پہلا پتھر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم لائے اور آپ نے اپنے دست مبارک سے رکھا اس کی بنیاد میں، اور دوسرا حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ لائے انہوں نے رکھا، تیسرا حضرت عمر رضی اللہ تعالیٰ عنہ لائے انہوں نے رکھا۔ اس طرح گویا اس مسجد کی تعمیر ہوئی، خود ہی یہ حضرات پتھر تلاش کر کر کے لاتے تھے اور اس کی تعمیر گویا انجام دے رہے تھے۔ یہی وہ مسجد ہے جس کی تعریف قرآن پاک میں کی گئی ہے، لمسجد اسس علی التقوی من اول یوم احق ان تقوم فیہ رجال یحبون ان یتطہروا واللہ یحب المطہرین۔ یہ بے شک وہ مسجد جس کی بنیاد پہلے ہی دن سے تقوی کے اوپر رکھی گئی ہے، احق ان تقوم فی، اے نبی یہ مسجد اس بات کی حقدار ہے کہ آپ اس میں نماز ادا فرمائیں، قیام کریں۔ فی رجال یحبون ان یتطہروا، اس میں ایسے لوگ ہیں جو پاکی حاصل کرنے کو پسند کرتے ہیں، واللہ یحب المطہرین، اور اللہ تعالیٰ پاکی حاصل کرنے والوں سے محبت رکھتے ہیں۔ چنانچہ ترمذی شریف کی روایت میں ہے کہ جب یہ آیت نازل ہوئی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان لوگوں سے پوچھا کہ تم پاکی حاصل کرنے میں ایسا کون سا طریقہ اختیار کرتے ہو جو قرآن پاک میں اللہ تبارک و تعالیٰ نے تمہاری تعریف فرمائی؟ تو اس کے جواب میں انہوں نے عرض کیا کہ حاجت سے فارغ ہونے کے بعد ہم پاکی حاصل کرنے کے لیے پہلے تیلا استعمال کرتے ہیں اور اس کے بعد پانی سے بھی استنجا کرتے ہیں، گویا دونوں چیزوں کو، ڈیلے اور پانی کو جمع کرتے ہیں۔ تو نبی کریم صلی اللہ علیہ وسلم فرمایا یہی وہ چیز ہے۔ بہرحال آپ صلی اللہ علیہ وسلم نے اسی زمانے قیام میں مسجد قباء کی بنیاد رکھی۔ اس کے بعد جب آپ مدینہ کی طرف آگے بڑھنے کا آپ صلی اللہ تعالیٰ علیہ وسلم نے ارادہ فرمایا تو بنو نجار جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے دادا خواجہ عبد المطلب کی ننیال کے لوگ تھے، ان پر کہلوایا کہ اب میں آگے بڑھ رہا ہوں۔ چنانچہ وہ سب اس بنو نجار، بڑا قبیلہ تھا، اس کی مختلف شاخیں تھیں، اس کے تمام لوگ اپنے گلوں میں تلوار لٹکا کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو لینے کے لیے قباء آئے۔ آپ صلی اللہ تعالیٰ علیہ وسلم جمعہ کے دن روانہ ہوئے، اونٹنی پر سوار ہوئے، اپنے پیچھے حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کو سوار کرایا اور آگے بڑھے، اور راستے میں زوال کا وقت ہو گیا، اور وہیں جو ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اسی محلے کی مسجد میں جمعہ کی نماز ادا فرمائی، خطبہ بھی دیا۔ یہ سب سے پہلا خطبہ تھا جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہجرت کے بعد مدینہ منورہ آنے کے پر دیا۔ وہاں جو 14 روز قیام رہا تھا قباء میں، وہاں بھی جمعہ کا دن تو آیا تھا لیکن وہ چھوٹی بستی ہونے کی وجہ سے وہاں جمعہ پڑھنے کی نوبت نہیں آئی تھی، اور یہ جو پہلا جمعہ آپ نے پڑھا اسی مسجد کا نام مسجد الجمعہ ہے۔ لوگ جو جاتے ہیں حج میں مدینہ منورہ کی زیارت گاہوں کا دیدار کرتے ہیں، وہاں ایک مسجد اسی نام کی ہے، یہ وہی مسجد ہے جہاں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے پہلا خطبہ دیا تھا اور جمعہ پڑھایا تھا۔ اس کے بعد آپ آگے بڑھے تو یہ بنو نجار کے سب لوگ جو ہیں جو آپ کے استقبال کے لیے آئے تھے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی اونٹنی جس راستے سے جا رہی تھی اس کے دونوں طرف جو ہے کھڑے دو لائن لگا کر چل رہے ہیں، اور ان میں سے ہر ایک نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے یہ درخواست کر رہا ہے کہ اللہ کے رسول آپ میرے گھر پر قیام فرمائیں۔ उनमें से हर एक की दिली तमन्ना यही थी हजरत सहाबा रिज़वानुल्लाहि तआला अलैहिम अजमईन को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ जो मोहब्बत जो इश्क और जो वारफ्तगी का ताल्लुक था उसके पेश नज़र हर शख्स ये चाहता था कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम मेरे मेहमान बने। जाहिर है इतने सारे ख्वाहिशमंद हों आप सल्लल्लाहु अलैहि वसल्लम फैसला कैसे करेंगे, यक अनार व सद बीमार जैसा मामला। तो अल्लाह तबारक व तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को बदरिये वही बतला दिया कि आपकी ऊँटनी हमारी तरफ से मामूर है, यानी हमने उसको बदरिये वही बतला दिया है कि कहाँ तुझे ठहरना है और वो जहाँ ठहरेगी वहाँ आपका क़याम होगा। गोया आप सल्लल्लाहु अलैहि वसल्लम का क़याम अल्लाह ताला ने अपनी तरफ से तजवीज़ फरमाया, हुजूर के फैसले पर नहीं छोड़ा। इसमें भी बड़ी हिकमतें थी, इसलिए कि ये सब चाहने वाले मुहिब्बीन आशिकीन ज़ार अगर हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम अपने तौर पर कोई फैसला करते तो ये चीज़ इन मुहिब्बीन के अंदर आपस में तनाफुस और तहासुद का ज़रिया बन सकती थी। अल्लाह तबरक ताला अपने हबीब पाक सल्लल्लाहु ताला अलैहि वसल्लम को इससे महफूज रखना चाहते थे। बहरहाल इस तरह आप सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी आगे बढ़ रही है और दोनों तरफ जो है ये हजरात हैं खड़े हुए चल रहे हैं और हर एक दरख्वास्त कर रहा है। बाज लोग तो जोश मोहब्बत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी की नकील भी पकड़ लेते थे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उसकी जो लगाम थी वो अपने हाथ में नहीं रखी थी, उसकी गर्दन पर डाल दी थी, वो आप उसको चला नहीं रहे। और बात जोश मोहब्बत में उसकी नकील पकड़ लेते थे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते भाई छोड़ दो, ये अल्लाह की तरफ से मामूर है, वो जहाँ ठहरेगी वहाँ मैं क़याम करूँगा। चनांचे जिन लोगों के मकान के आगे से वो गुजर गई वो तो अपना दिल महसूस कर रह गए कि अब हुजूर की मेज़बानी की सआदत हमें तो हासिल नहीं होगी। इस तरह ऊँटनी आगे बढ़ते बढ़ते इस वक्त जहाँ मस्जिद नबवी का दरवाज़ा है वहाँ आकर के, उस वक्त एक वैरान जगह थी, हुजूरों के चंद दरख्त थे, खुला सा एक मैदान था, वहाँ आकर के बैठ गई और फिर उठी। फिर हजरत अबू अय्यूब अंसारी के मकान के पास जाकर फिर उसी पहले वाली जगह पर आकर बैठकर उसने अपना चेहरा ज़मीन के ऊपर डाल दिया। गोया इस बात की अलामत थी कि अब आगे नहीं बढ़ना है, क्योंकि वहीं हजरत अबू अय्यूब अंसारी रज़ी अल्लाह ताला अन्हु का मकान था। इसलिए जल्दी से वह आए और ऊँटनी पर से नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का सामान उतार कर अपने मकान में ले गए और हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ये फरमाते हुए कि आदमी अपने सामान के साथ होता है, आप भी वहाँ तशरीफ ले गए। इस तरह अल्लाह तबारक व ताला ने हजरत अबू अय्यूब अंसारी रज़ी अल्लाह ताला अन्हु को आप सल्लल्लाहु अलैहि वसल्लम की मेज़बानी का शर्फ अता फरमाया। गोया ये सआदत अल्लाह की तरफ से आपके लिए तजवीज़ फरमाई गई थी। रिवायतों में आता है कि बहुत सालों पहले जब यमन के ऊपर तुब्बा नामी बादशाह की हुकूमत थी और वो बहुत बड़ा बादशाह गुजरा है, उसकी हुकूमत जो है अफ्रीका तक फैली हुई थी। एक मरतबा अपने दौरे हुकूमत में वो अपनी सल्तनत के राउंड पर दौरे पर निकला। जब बड़े लोग निकलते हैं बादशाह लोग दौरे पर तो बड़ा काफला होता है, बहुत सारे लोगों को मुख्तलिफ किस्म के लोगों को उनके काफले में शामिल किया जाता है। हमारे यहाँ से वज़ीर आज़म जाएंगे, सदर जमहूरिया जाएंगे तो कई लोग साथ में, पूरा हवाई जहाज चार्टर होता है और कई कई लोगों को शामिल किया जाता है मुख्तलिफ किस्म के। तो उसने भी कई लोगों को अपने साथ लिया जिसमें 400 तौरेत के उलमा भी अपने साथ लिए थे। उसका ये काफला उस दौरे में जब इस वक्त जहाँ मदीना मुनव्वरा है وہاں جب پہنچا تو جو امائے طوریت اس کے قافلے میں تھے, کیونکہ وہ نبی آخر الزمان کی ان علامتوں اور نشانیوں سے جو طوریت اور دوسری آسمانی کتابوں میں اللہ تبارک تعالیٰ نے بیان فرمائی ان سے واقف تھے. اللہ تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی جو ہے نشانیاں آپ سے پہلے جتنی بھی آسمانی کتابیں اور آسمانی صحیفے اتارے گئے اس میں بتلائی ہے کہ آخر میں ایک نبی ایسے آئیں گے. بلکہ ہر نبی سے اللہ تعالیٰ نے یہ عہد و پیمان لیا کہ اگر تمہاری زندگی میں وہ نبی آ جائے تو تم ان پر ایمان لاؤ گے. قرآن میں بھی اللہ کی طرف سے لیے گئے اس عہد و پیمان کا تذکرہ اللہ تبارک تعالیٰ نے فرمایا ہے. ہر نبی سے اللہ نے وعدہ دیا تھا کہ تمہاری زندگی میں اگر نبی آخر الزمان آ جائیں تو تم کو ان پر ایمان لانا ہے. اور بعض نبیوں نے باقاعدہ آپ کی امت میں شامل ہونے کی تمنا کا اظہار فرمایا. بہرحال اللہ تعالیٰ کا بڑا فضل و کرم ہے کہ اللہ نے محض اپنے فضل سے نبی کریم صلی اللہ علیہ وسلم کی امت میں ہمیں پیدا فرمایا. یہ بہت بڑی شہادت ہے کہ اللہ نے مفت میں ہمیں عطا فرمائی ہے. اللہ کے اس انعام پر اگر جان بھی قربان کر دیں تو کم ہے. بہرحال نبی کریم صلی اللہ علیہ وسلم کی جو علامتیں اور نشانیاں اگلی آسمانی کتابوں میں توریت وغیرہ میں اور صحیفوں میں تھی, چونکہ وہ لوگ علماء تھے وہ ان ساری علامتوں سے واقف تھے. مدینہ منورہ والا علاقہ جہاں وہ پہنچے تو وہاں کی نشانیوں کو دیکھ کر ان کے دل میں خیال آیا کہ آسمانی کتابوں میں نبی آخری زمان ہجرت کر کے جس بستی میں جائیں گے, جس جگہ پر پہنچیں گے, اس کی جو نشانیاں بتائی گئی ہیں وہ یہاں پر پائی جاتی. اس لیے ان لوگوں نے آپس میں مشورہ کر کے یہ طے کیا کہ اب ہم شاہی قافلے میں آگے بڑھنے کے بجائے یہیں ٹھہر جائیں. لیکن چونکہ شاہی قافلے کا حصہ بن کر کے آئے تھے بادشاہ کی اجازت کے بغیر, تو یہ فیصلہ نہیں کیا جا سکتا تھا. چنانچہ ان سب نے تبا کے سامنے درخواست پیش کی اور اپنی اس تمنا کا اظہار کیا کہ اگر آپ ہمیں اجازت دیں تو ہم یہاں ٹھہر جائیں. بادشاہ نے پوچھا کہ ایسا کیوں, تو ان لوگوں نے جواب میں عرض کیا کہ جو آخر میں نبی آنے والے ہیں ان کی جو علامتیں جو نشانیاں اگلی آسمانی کتابوں میں بتائی گئی ہیں وہ اس اور اس میں یہ بھی ہے کہ وہ اپنے اصلی وطن سے ہجرت کر کے دوسری جگہ پر جائیں گے. وہ جس جگہ پر ہجرت کر کے جانے والے ہیں اس جگہ کی جو نشانیاں ہیں وہ یہاں پر پائی جاتی ہیں. اس لیے ہم یہ چاہتے ہیں یہاں پر ٹھہر جائیں, اور ہماری زندگی میں اگر وہ آ گئے تو اللہ تعالیٰ ہمیں ان پر ایمان لانے کی سعادت عطا فرمائیں گے, اور اگر ایسا نہیں ہوا تو اللہ تعالیٰ ہماری نسلوں کو اس سعادت سے بہراور فرمائیں. ان کی اس درخواست کو ایسی درخواست تھی جو رد نہیں کی جا سکتی تھی. بادشاہ بھی مومن تھا, اس نے جو ہے ان کی درخواست قبول فرما لی. اتنا ہی نہیں کہ ان کو وہاں ٹھہرنے کی اجازت دے دی, بلکہ ان میں سے ہر ایک کو بادشاہ نے اپنی طرف سے ایک مکان بنا کر دے دیا, ہر ایک کی شادی کرا دی, اور ہر ایک کو اتنا مال دیا کہ اطمینان کے ساتھ زندگی گزار لے. مکان میں سب جو ہے نا سیلری بھر دی, سب کچھ سمجھایا کہ نہیں, کھانے پینے کا سامان دہن سب ضرورتوں کا انتظام کر دیا, اور ایک مکان اس نے الگ بنا. ان 400 میں سے ہر ایک کو تو مکان بنا کر دیا, ایک مستقل مکان خود نبی کریم صلی اللہ تعالی علیہ وسلم کے لیے بنوایا. اور ان 400 علماء میں سے ایک کو ایک تحریر لکھ کر دی. اس تحریر میں تبا بادشاہ نے نبی کریم صلی اللہ علیہ وسلم کی شان میں کچھ اشعار لکھے, جس میں اس نے حضور کے سامنے اپنی محبت اور عقیدت کا اظہار کیا, اور ان عالم سے یوں کہا کہ تمہاری زندگی میں اگر وہ آ جائیں تو یہ خط میری طرف سے ان کی خدمت میں پیش کرنا, اور یہ مکان جو ہے الگ سے بنایا گیا ہے اس میں ان کو ٹھہرانا. اور اگر تمہاری زندگی میں یہ نہ آ پاوے تو تم اپنی اولاد کو اسی طرح وصیت کر کے جانا. لکھا ہے سیرت نگاروں نے کہ حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کا جو مکان تھا جس میں وہ رہتے تھے وہ وہی مکان تھا جو طبع بادشاہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ٹھہرنے کے لیے بنایا تھا. اور حضرت ابو ایوب انصاری کے پاس اپنے گویا آبا و اجداد سے وہ خط بھی چلا رہا تھا. تو اس گویا علامہ زین الدین مراغی رحمۃ اللہ علیہ فرماتے ہیں, یوں کہا جا سکتا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم حضرت ابو ایوب انصاری کے مکان میں نہیں بلکہ اپنے مکان میں تھے. یہ تو آپ کے لیے بنایا گیا تھا. چنانچہ وہ مکان ایک کمرہ نیچے, اس زمانے میں ایسے بڑے کئی کئی کمروں والے مکان کا سوال ہر ایک ایک کمرے والے عموماً ہوا کرتے تھے, مگر اس طرح تھا بالا خانہ بھی تھا, یعنی نیچے ایک کمرہ تھا اوپر ایک کمرہ تھا. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ علیہ وسلم سے درخواست کی کہ اللہ کے رسول آپ اوپر قیام فرمائیں, میں نیچے رہوں. ادب کا تقاضا بھی یہی تھا, آپ صلی اللہ علیہ وسلم نیچے رہیں وہ اوپر رہیں, بظاہر ایک قسم کی غیر بے ادبی کی سی بات تھی. تو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نے یہی درخواست کی کہ آپ اوپر قیام فرمائیں, میں نیچے. نبی کریم صلی اللہ علیہ وسلم نے جواب میں فرمایا, بھائی دیکھو لوگ میرے پاس ملاقات کے لیے اپنی ضرورتوں کے لیے آتے جاتے رہیں گے, اور ان آنے جانے والوں کا سلسلہ برابر جاری رہے گا. اب اگر تم نیچے رہو گے میں اوپر رہوں گا, آنے والے تمہارے گھر میں سے گزر کر اوپر آئیں گے جس کی وجہ سے تم کو تکلیف ہوگی, دشواری ہوگی, اس لیے میں نیچے قیام کرتا ہوں تم اوپر رہو. چنانچہ حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کا جی تو نہیں چاہتا تھا, لیکن حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی خواہش پر اپنی خواہش کو قربان کرتے ہوئے اوپر رہنا منظور کیا. پہلی رات تو دونوں میاں بھی سو بھی نہیں سکے. اوپر ہے حضرت ابو ایوب اپنی بیوی ام ایوب سے کہتے ہیں, ام ایوب نیچے اللہ تعالیٰ کے رسول قیام فرما ہے, کیا ہم اوپر چلیں گے کیا؟ یہ تو بڑی تو وہ کوئی ضرورت ہوتی تھی تو بیچ میں نہیں چلتے تھے, کنارے کنارے چلتے یہ. اور پھر دوسرے دن یہی بات پیش کی, نبی کریم صلی اللہ علیہ وسلم نے اپنی بات دہرائی. خیر پھر ان کا معمول یہ تھا, روزانہ دونوں وقت کھانا تیار کر کے خانچے میں سجا کر خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں پیش کرتے تھے, اور حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کھانا کھا چکنے کے بعد ان کا وہ خانچہ بچے ہوئے کھانے کے ساتھ واپس کر دیا کرتے تھے. اس کے بعد یہ دونوں میاں بیوی جو ہیں جہاں سے نبی کریم صلی اللہ علیہ وسلم نے کھایا ہوتا تھا, اور جہاں حضور اکرم صلی اللہ علیہ وسلم کی مبارک انگلیوں کے نشانات ہوتے تھے وہاں سے کھاتے. ہم نے دیکھا مدینہ کے بعد لوگوں کے یہاں بعض حضرات کے یہاں دعوت کھانے کی نوبت آئی, تو آج بھی ان کے یہاں دستور یہ ہے کہ وہ کھانچے میں کھانا سجا کر مہمانوں کے لیے جو اصلی مدینہ کے رہنے والے ہیں ان کے سامنے رکھ دیتے ہیں, کمرہ بند کر دیتے ہیں, خود ہٹ جاتے ہیں اور مہمانوں کو چھوڑ دیتے ہیں. مہمان جب کھانے سے فارغ ہو جاتے ہیں اس کے بعد وہی بچا ہوا کھانا گھر کے لوگ کھاتے ہیں. خیر تو بہرحال یہ کھانچہ جب واپس جاتا وہ کھاتے. ایک روز ایسا ہوا کہ کھانچہ جیسا تھا ویسا ہی واپس گیا, اس میں نبی کریم صلی اللہ علیہ وسلم کی انگلیوں کے نشانات نہیں تھے. حضرت ابو ایوب سٹ پٹائے, گھبرائے, کیا بات ہے آج نبی کریم صلی اللہ علیہ وسلم نے کھانا نوش نہیں فرمایا. دوڑے ہوئے آئے, عرض کیا کہ اللہ کے رسول آج تو کھانچہ جیسا آپ کی خدمت میں پیش کیا گیا تھا ویسا ہی واپس آیا. حضور صلی اللہ علیہ وسلم نے فرمایا, تم نے اس میں لہسن اور پیاز ڈال دیے, اور یہ بدبودار چیز ہے, میرے پاس اللہ کے فرشتے آتے ہیں और उनको बदबू पसंद नहीं है। तो तुरान चाहते वो ये फरमाते हैं उसके बाद कभी भी मैंने खाने में ये चीज़ शामिल नहीं। इस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम 6.5 महीने तकरीबन 6 महीने से ऊपर 7 से कम हजरत अबू अय्यूब अंसारी रज़ी अल्लाह तआला अन्हु के मकान में रहे। इतना तवील जमाना उनको गोया हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की मेज़बानी का शर्फ। उसी जमाने दौरान में एक मरतबा ऐसा हुआ, सर्दी के ज़माने में ऊपर ये मियाँ बीवी रहते थे, मिट्टी का पानी का बर्तन था, इत्तेफाक से वो टूट गया, पानी निकल पड़ा। अब ये घबराए कि पानी अगर नीचे टपकेगा तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ होगी। इनके पास एक ही गुदड़ी थी जिसको ये दोनों मियाँ बीवी बिछाते भी थे, ओढ़ते भी थे। जल्दी से उसको पानी के ऊपर फैला कर वो पानी चूस लिया, जज्ब कर लिया, ताकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ न हो। रात भर बेचैनी में गुजारी, पता नहीं क्या होगा। सुबह को फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए, अर्ज किया, अल्लाह के रसूल आज तो रात भर सोए नहीं, इसी फिक्र में कि कहीं आप पर कुछ पानी वानी गिरे, आपको तकलीफ होगी, इसलिए मैं फिर दोबारा दरख्वास्त करता हूँ कि आप ऊपर तशरीफ ले जाएं, मैं नीचे रहूँगा। चुनांचे हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने उनकी दरख्वास्त कबूल फरमा ली और आप ऊपर क़याम के लिए तशरीफ ले गए, नीचे रहे। ये हज़रत अबू अय्यूब अंसारी रज़ी अल्लाह तआला अन्हु। और रिवायतों में आता है कि उसके बाद भी नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का ताल्लुक और मामला उनके साथ घर जैसा, गोया हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम उनके घर को अपना घर समझते। ये 6 महीने क़याम रहा, उसी दौरान नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये जगह जहाँ इस वक्त मस्जिद नबवी है, दो यतीमों की थी, उसको आपने यतीमों के वालियों को बुला करके उनसे सौदा किया, खरीदी। वैसे तो बनू नज्जार जो आपके दादा का ननियाली ख़ानदान है, उन्होंने दरख्वास्त की कि हम ये इसकी कीमत अदा करके ये ज़मीन आपकी खिदमत में पेश करते हैं, लेकिन नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनकी इस दरख्वास्त को कबूल नहीं फरमाया। 10 दीनार उसकी कीमत तजवीज़ करके आपने हजरत अबू बकर को हुक्म दिया कि इनकी कीमत अदा करो, गोया वो कीमत आपने अपनी जेब खास से अदा की, चंदा नहीं किया, वो खुद पेश करना चाहते थे, वो भी मंजूर नहीं किया। और फिर मस्जिद नबी की तामीर हुई और उसकी तामीर मुकम्मल होने के बाद उसके एक तरफ हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अजवाज मुतहरात के लिए हुजरे बनाए। जब वो हुजरे बन गए तब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम हजरत अबू अय्यूब रज़ी अल्लाह तआला अन्हु के मकान से उन हुजरों के अंदर शिफ्ट हुए, मुंतकिल हुए। और इतना 6.5 महीने तकरीबन आप सल्लल्लाहु अलैहि वसल्लम का क़याम रहा। उसके बाद भी जैसा कि मैंने अभी अर्ज़ किया, आपका ताल्लुक उनके साथ घर जैसा था। चुनांचे रिवायतों में आता है एक मरतबा हजरत अबू बकर रज़ी अल्लाह तआला अन्हु दोपहर के वक्त भूख की शिद्दत में बेचैन होकर अपने घर से बाहर निकले। थोड़ी देर नहीं गुजरी थी कि हजरत उमर रज़ी अल्लाह तआला अन्हु निकले। उन्होंने हजरत अबू बकर को देखा, पूछा क्या बात है, कहा ये सूरत हाल का मैं भी भूख से बेचैन होकर निकला हूँ। इतने में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बाहर तशरीफ लाए। आपने इन दोनों हजरात को देख कर पूछा क्या बात है, हजरत उमर रज़ी अल्लाह तआला अन्हु ने बतलाया कि हम तो भूख की शिद्दत से बेचैन होकर के कई वक्त से खाना मिला नहीं था, निकल पड़े हैं। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं भी कुछ भूख महसूस कर रहा हूँ, चलें अबू अय्यूब के यहाँ। हजरत अबू अय्यूब अंसारी रज़ी अल्लाह तआला अन्हु के मकान पर हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम इन दोनों को लेकर तशरीफ़ ले गए। उनकी अहलिया ने जब देखा, इस्तकबाल किया, मरहबन बे रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम साहिबे, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनके दोनों साथियों को मैं खुशामदीद कहती हूँ। इतने में हजरत अबू अय्यूब भी आ गए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तशरीफ़ लाया हुआ देख कर मारे खुशी के वहाँ लिपट गए। आप सल्लल्लाहु अलैहि वसल्लम देर तक आपके जिस्म से जिस्म मुबारक से लिपटे रहे, फिर चादर बिछा कर आपके बिठा कर जल्दी से बाग में से खजूरों का एक खोशा बड़ा जो है तोड़ कर ला कर इनके सामने रखा। हजरत साहब ने फरमाया पूरा खोशा तोड़ कर ले आए, अंदर से पकी पकी खजूरें चुन चुन करके ला दे। ये तो पूरे खोशे में तो पकी खजूरें भी है, अधपकी भी है, कच्ची भी है, वह ये कच्ची कहीं बेकार और जाया न जाए। तो उन्होंने अर्ज किया कि अल्लाह के रसूल मेरा, मैं जानबूझकर पूरा खोशा तोड़ करके लाया हूँ। लोगों की जो है ना पसंद मुख्तलिफ होती है, किसी को बहुत पकी हुई अच्छी लगती है, किसी को अध पकी हुई अच्छी लगती है, बहुत कच्ची खाना भी पसंद करता है। मैं इसीलिए पूरा खोशा तोड़ करके लाया था, जिसको जैसी पसंद हो वैसी खा। देखो उनका उनकी सोच। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको दुआएं दी, फिर उन्होंने इजाज़त चाही कि मैं बकरी ज़बा करूँ। तो उस साथ ने फरमाया ठीक है बकरी ज़बा कीजिए, लेकिन देखो दूध वाली यानी ऐसी बकरी जो दूध देती है उसको ज़बा मत करना, क्योंकि दूध देती बकरी को ज़बा करोगे तो गोश्त वाला फ़ायदा तो हासिल हो जाएगा, लेकिन दूध वाला फ़ायदा जो इस वक्त मिल रहा है वो मुनकद। देखो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तालीम, कोई चीज़ ज़ाया ना जाए उसका भी आपके यहाँ एहतमाम था। आप सल्लल्लाहु अलैहि वसल्लम जो है ये मशकीजा होता था ना, तो मशकीजे को मुंह लगाकर पानी पीने से भी मना करते थे, इसलिए कि मुंह लगने की वजह से वो जो उसका मुंह वाला हिस्सा होता है बार बार ऐसा करने से, या उसको मोड़ कर, बाल लोगों की आदत होती है जरा अपनी नज़ाफत के पेश नज़र ऊपर वाला हिस्सा मैला है तो अंदर मोड़ेंगे तो अंदर से साफ निकलेगा वहाँ से, तो अब वो इस तरह मोड़ने की वजह से मशकीजे का मुंह जो है बार बार मुड़ दे टूट जाएगा, और वो मुंह टूट गया तो पूरा मशकीजा बेकार। हदीस में इससे मना पर तो यहाँ भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको ताकीद फरमाई कि दूध वाली मत, दूध दे रही हो जो दूध नहीं देती उसको चुना से ज़बह किया। उन्होंने उसके अपनी बीवी से कहा रोटी बनाओ, और इन्होंने गोश्त के दो हिस्से करके एक शोरबे वाला एक हिस्सा दूसरा जो है भुना हुआ बनाकर रोटी और ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने पेश किया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम पहले ही एक रोटी पर भुना हुआ एक टुकड़ा रखकर हजरत अबू अय्यूब को दे करके यूँ फरमाया जाओ जल्दी से घर जाकर फातिमा को दियाओ, बहुत दिनों से उन्होंने ऐसा खाना नहीं खाया। बहरहाल ये हजरत अबू अय्यूब अंसारी रज़ियल्लाहु ताला अन्हु इस रिवायत के रावी फरमाते हैं कि जा रजुलुन इलन नबी सल्लल्लाहु ताला अलैहि वसल्लम, एक आदमी नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और आकर उसने दरख्वास्त की इज़नी व औज़िस कि अल्लाह के रसूल आप मुझे कोई नसीहत फरमाइए और मुख्तसर नसीहत फरमाइए। देखिए ये आदमी दरख्वास्त क्या कर रहा है, नसीहत की और वो भी मुख्तसर, हो सकता है उसके पास कोई ज़्यादा वक्त न हो। इसलिए जो लोग दीन के मशगलों में मशगूल हैं, अहले इल्म हैं, उनको भी इन चीज़ों की रियायत करनी चाहिए। कोई अल्लाह का बंदा आकर के अगर मुख्तसर नसीहत चाहता है तो नाराज़ और गुस्से होने की ज़रूरत नहीं। अजीब आदमी है तो इतना नसीहत हासिल करने के लिए आया और हम पर पाबंदी लगाता है कि मुख्तसर नसीहत करो। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा नहीं फरमाया, हुजूर ने उसकी ख्वाहिश के मुताबिक मुख्तसर नसीहत बाकायदा उसको की। और दूसरी बात ये भी है कि देखिए हजरात सहाबा रिज़वानुल्लाह ताला अलैहिम अजमईन का आम मिजाज कि कोई जब हुजूर की खिदमत में आता था तो दीनी उमूर से मुतालिक ही सवाल करता था। बुखारी शरीफ में भी बहुत सारी रिवायतें हैं, कोई आकर के सवाल करता है या रसूल अल्लाह अय्युल आमाल अहब्बु इलल्लाह, कि कौन सा अमल अल्लाह ताला को सबसे ज़्यादा पसंद है कि मैं वो अमल करूँ तो मैं अल्लाह का महबूब बन जाऊँ। अल्लाह के रसूल को ऐसा दुल्लनी आला अमल युदखिलुनी जन्ना, ऐसा अमल मुझे बतलाइए जिसको मैं करूँ तो अमल करके जन्नत में दाखिल हो जाऊँ। आम तौर पर हजरात सहाबा चाहे वह मकामी हो या देहात से आए हों, जब भी नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम से दरख्वास्त करते थे तो आके ये नहीं कहते थे कि अल्लाह के रसूल खेती बाड़ी उजड़ रही है ज़रा ऐसा कर दीजिए, तिजारत जो है जरा आजकल जो है कोर्ट में जा रही है तो कोई दुआ फरमा, कहीं बहुत कम। आप हदीस का मुताला करेंगे तो ऐसी दरख्वास्त एक दो आपको मिलेगी, वरना आम तौर पर इन हजरात का मिजाज ये था कि जब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में हाजिरी देते थे तो सवाल यही, इज़नी व नसीहत आखिरत से मुताल्लिक उमूर के मुताल्लिक दरियाफ्त करते थे। मालूम हुआ जो शख्सियत जैसी हो उससे उसी नौ का फायदा उठाना। हम तो अल्लाह के बहुत बड़े बंदे आ रहे हैं, चलो अच्छा मौका है, आजकल दुकान बहुत ढीली चल रही है तो उनसे दुआ करवा। हम तो अपने दुनिया ही के उमूर के मुताल्लिक उनसे फायदा उठाने की कोशिश करते हैं, कभी भूले से ख्याल नहीं आता कि आखिरत के उमूर से मुताल्लिक उनसे इस्तिफादा किया जाए। ये सहाबा का जो अमल है हमें इस बात की गोया रहनुमाई करता है कि भाई जिसके पास जो हो वो चीज़ उससे हासिल करनी चाहिए, तो उनके पास आखिरत की चीज़ें उनसे आखिरत की चीज़ हासिल की जाए, इस सिलसिले में रहनुमाई उनसे मांगी जाए। बहरहाल उस आदमी ने आकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दरख्वास्त की, इज़नी व औजी, ये अल्लाह के रसूल आप मुझे नसीहत कीजिए और मुख्तसर नसीहत कीजिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नसीहत फरमाई, तीन बातें फरमाई, इज़ा कुमत फिस्सलात फसल्ले सलातम वद्दी, जब नमाज के लिए खड़े हो तो जो ऐसा आदमी जो दुनिया से को अलविदा कह रहा हो, दुनिया से रुखसत हो रहा हो, उस जैसे आदमी की सी नमाज पढ़ो। और वला तुकल्लिम बिकलामी ताज़िरो मिन्हु गदन, और कोई ऐसी बात अपनी ज़बान से मत निकालियो जिसके मुताल्लिक कल को तुम्हें माज़रत पेश करनी पड़े, क्षमा याचना करनी पड़े कि भाई मेरी भूल हो गई, ऐसी बात मुझे करनी नहीं चाहिए थी, मौल साहब माफ़ कर देना, निकल गई बेखबरी में, ऐसी बात पहले से करो ही का ऐसी मत कर। और वाजमी लाया समीमा फेनास, और लोगों के हाथ में जो कुछ दुनिया की दौलत वगैरह है उसके मुताल्लिक मुकम्मल तौर पर अपने आप को क्या कर लो, मायूस कर लो, किसी की किसी चीज़ पर तुम्हारी हिरस और लालच न हो कि ये कुछ मिल जाए। ये तीन नसीहतें फरमाई, इंशाल्लाह आइंदा मजलिस में इन नसीहतों की तशरीह का मौका मिलेगा और कर देंगे। अल्लाह ताला हम सब को तौफीक और सआदत अता फरमाए। आखिर दावा अल्हम्दुलिल्लाह।